नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 35 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
एमसेलसँग तत्काल कर लिन सरकारलाई सार्वजनिक लेखा समितिको निर्देशन, जसरी पनि कर असुल्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
मन्त्री परिषदको बैठक भोलिसम्मलाई स्थगित, प्रधानमन्त्री पछिको वरियता नपाए बैठकमा नजाने उप प्रधानमन्त्री निधिको तयारी।
कैलालीको अतेरियामा कांग्रेसको चुनावी सभा, दुई नम्बर प्रदेशमा पनि चुनावी चहलपहल।
स्थानीय तहमा जुन अहिले गाउँपालिका र नगरपालिकाको छ सबैको बैठक धमाधम भइरहेको छ, चुनावको प्रक्रियामा अगाडि हामी बढिसके।
अमेरिकाले कोरियाली प्रायद्वीपमा नौसेना खटायो, उत्तर कोरियाको मिसाइल परीक्षणका कारण खतरा बढेको भनाई।
र धनगढ़ीमा डीपीएल क्रिकेट शुरू, मैत्रीपूर्ण खेलमा नेपाल 11 धनगढ़ी 11 पराजित।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुशीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सार्वजनिक लेखा समितिले एनसीएलसित तत्काल कर असुली गर्न सरकार र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले यसअघि दिएको निर्देशन अनुसार नै पुनः कर असुल गर्न र त्यसको जानकारी समितिलाई गराउन समेत सरकारको ध्यान आकर्षण गराएको छ। समितिका सभापति डोरप्रसाद उपाध्यायका अनुसार पुँजीगत लाभकरका विषयमा भएको गडबड़ी तथा दोषीमाथि कार्यवाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत पत्र लेख्ने निर्णय बैठकले गरेको छ। यसअघि संसदकै अर्को समिति अर्थ समितिले समेत एनसेलको पुँजीगत लाभकर तिराउन सरकारलाई निर्देशन दिएको थियो। लेखा समितिले आज निर्देशन दिनुअघि प्रधानमन्त्री पुष्पकमल दाल प्रचण्डसित यसबारे छलफल गरेको थियो। छलफलका क्रममा प्रधानमन्त्रीले एनसेलसँग नेपालले उठाउनुपर्ने कर जसरी पनि उठाउने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्रीले कर लिनकै लागि सरकारले एनसेलको स्वामित्व बेच्ने र किन्ने दुवै पक्षसँग छलफल गरिरहेको जानकारी दिनुभयो। बिक्री भएको एनसेल नेपालमै रहेकाले कर उठाउन कुनै समस्या नहुने प्रधानमन्त्रीले बताउनुभयो। सरकारले एनसेल खरिद बापतको कर मिनाहा गर्ने तयारी गरिरहेको बारे बुझ्न लेखा समितिले प्रधानमन्त्रीलाई आज बैठकमा बोलाएको थियो, तर प्रधानमन्त्रीले कर छूट दिने भनेर मन्त्री परिषदमा छलफल समेत नभएको दावी गर्नुभयो। एनसेलबाट छिटोभन्दा छिटो कर असल्नुपर्छ भनेर बैठकमा छलफल भएको उहाँले स्पष्ट पार्नुभयो। पुँजीगत लाभकर बेच्नेसँग लिनुपर्ने नेपालको कानून रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले एनसेल बेच्ने टेलिया सोनेरासित किन कर असुल गरिएन भनेर सरकारले छानबिन पनि गर्ने बताउनुभयो। मलेसियन कम्पनी एक्जिएटालाई शेयर बेच्दै नाफा बोकेर टेलिया सोनेरा नेपालबाट बाहिरिसकेको छ।
विकासको पहल, चुनावी चहल पहल।
मन्त्री परिषदको बैठक भोलि 3 बजेसम्मका लागि स्थगित भएको छ। मधेसी दलसँग सहमति गर्दै तोकिएको समयमा नै चुनाव गर्ने भन्दै सरकारले तयार गरेको संविधान संशोधनको नयाँ प्रस्तावमाथि दलहरूको सहमति जुटाउन बाँकी भएकोले बैठक सरेको हो। सरकारले तयार पारेको संविधानको नयाँ संशोधन प्रस्तावमा विपक्षी दलको पनि सहमति जुटाउने तयारी भइरहेकोले बैठक भोलिसम्मका लागि सरेको कानून मन्त्री अजय शंकर नायकले उज्यालोलाई जानकारी दिनुभयो। संसदमा पेश भएको संशोधन प्रस्तावमा सहमति जुट्न नसकेपछि सरकारले त्यसलाई फिर्ता लिएर नयाँ विधेयक दर्ता गर्ने तयारी गरेको छ। नयाँ विधेयकमा सीमाङ्कन बाहेक सरकारी कामकाजको भाषा, मातृभाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयलाई संशोधन गर्ने उल्लेख छ।
नयाँ संशोधन प्रस्तावको चर्चासँगै तराईका केही जिल्लामा दोस्रो चरणमा चुनाव गर्ने प्रस्ताव पनि सरकारले अघि सारेको छ। प्रमुख प्रतिपक्षी दल एमालेको समर्थन गरेको अवस्थामा मात्रै दुई चरणमा चुनाव गराउन निर्वाचन आयोग र सरकारलाई सहज हुनेछ। यसै विषयमा साथी प्रकाश ढकालले एमाले नेता माधव कुमार नेपाललाई दुई चरणमा चुनाव गर्ने सरकारको प्रस्तावलाई कसरी लिनुभएको छ भनेर सोध्नु भएको छ।
यो बेकारको कुरा हो। यो एक चरणमा गर्ने कि दुई चरणमा गर्ने उहाँहरूको टाउको दुखाएको विषय होइन। सरकारले निर्णय गरिसक्यो, निर्वाचन आयोगको हातमा गइसक्यो। निर्वाचन आयोगले जिम्मेवारी पाएको छ। यो छिनछिनमा हस्तक्षेप गर्ने कुराहरू बहुत गलत हो। यो चुनावबाट भाग्ने, चुनावमा 10 किसिमको अवरोध खडा गर्ने, चुनावलाई पन्छाउने, प्रभावित पार्ने यो षड्यन्त्रपूर्ण, यसको एमाले विरोध गर्दछ, एमाले भस्ना गर्दछ।
एकै चरणमा चुनाव वैशाख 31 चुनाव गराउनुपर्छ भन्ने एमालेको प्रश्न मान्यता छ।
यदि मानिलियो कुनै कारणले हुन सकेन भने प्रमुख निर्वाचन आयोगले भन्नुभएको छ त्यो ठाउँमा हामी फेरि चुनाव गराउन सक्छौँ, फेरि गरे भइगयो नि अर्को मितिमा।
सरकारले चाहिँ मधेस केन्द्रित दलहरूलाई सहमतिमा ल्याउन भनेर पहिलाको संविधान संशोधन प्रस्ताव जुन एमाले कडा सहमति राखेको कारणले चाहिँ अहिले पनि संसदमा विचाराधीन अवस्थामै छ। त्यसलाई फिर्ता लिएर 5 संविधान संशोधनका विषय तीलाई त्यसलाई समेत समेटेर ल्याउने भनेर चाहिँ तयारी गरेका छ। आज क्याबिनेट बैठक बस्ने, त्यसलाई पास गर्ने भन्ने थियो तर बस्न सकेन। अब त्यसलाई चाहिँ कसरी लिन्छ एमाले? अब नयाँ आउने संविधान संशोधन प्रस्तावलाई चाहिँ हामी समर्थन गर्छौँ।
मैले बुझेसम्म यो सबै आफू खुसी माओवादी पार्टीले र आफू खुसी कांग्रेस पार्टीले गरिरहेको छ। यसमा नेकपा एमालेलाई कुनै सरोकार पनि छैन। अहिले संविधान संशोधनको बेला होइन यो। अहिलेको बेला भनेको चुनाव वैशाख 1 गते सम्पन्न गर्नुपर्ने बेला हो। चुनाव संविधान संशोधन गर्नुपर्ने कुनै चीजहरू छन् भने त्यो औचित्यपूर्ण छ भने चुनाव पछि पनि त्यसबारेमा चाहिँ छलफल गर्न सकिन्छ। अहिलेको यो समय भनेको यो संविधानको कुरामा अल्झिने समय होइन।
प्रधानमन्त्रीले चाहिँ एमाले शुद्ध सहमति हुने, त्यसमा मधेसी मोर्चाले पनि सहमति जनाउने प्रस्ताव भनेर चाहिँ सार्वजनिक अभिव्यक्ति दिनुभएको छ।
उहाँले त के बोल्नुहुन्छ के बोल्नुहुन्छ मलाई त थाहा छैन। उहाँको बोलीमा कुनै गम्भीरता हुँदैन, कुनै अध्ययनको आधारमा त्यो आएको हुँदैन, कुनै सहमतिबाट बोल्नु भन्न। त्यस हुनाले उहाँले त्यत्तिकै अफहान्ड भएका रिमार्कहरू धेरै हुन्छन्। उहाँको कुरालाई मात्रै मैले आधिकारिक मान्न सक्दिन।
जस्तै एमाले अलिकति पछाडि हटेको यो सीमाङ्कन बाहेक पहिला चाहिँ 3 विषयमा, भाषा नागरिकताको विषयमा र यो प्रदेश सभाको जनसंख्याको आधारमा राष्ट्रिय सभामा निर्वाचक मण्डल बनाउने कुरामा चाहिँ अलि हामी सकारात्मक छौँ भने जस्तो
मैले आज बुझेँ। बुझ्दाखेरि हाम्रो कार्यवाहक अध्यक्ष वामदेव गौतमले त्यस्तो केही कुरा पनि भएको छैन, त्यो सबै कुरा गलत हो भन्नुभयो। खोइ त्यस्तो कुरा पनि नेकपा एमाले तयार भएको छैन, समय पनि छैन। अहिले चुनाव बाहेकहरू कुरामा लाग्नुपर्ने कुनै आवश्यकतै छैन नि।
अनि यो मधेसी दलहरूलाई चाहिँ एक खालको सहमतिमा नलाई, उहाँहरूको फेस सेभिङ नगरिदिए गर्न चुनाव गर्न सकेन।
48 सालमा 49 सालमा पनि यस्तै हामी आन्दोलन गरिरहेका थियौँ। गिर्जाओले स्थानीय तहको चुनाव घोषणा गर्नुभयो, हामीले चाहिँ कुनै माग पूरा नगरिकन आन्दोलनबाट पछि हट्नु पर्यो र चुनावमा भाग लिनु पर्यो। यस्तो हुन्छ राजनीतिमा।
उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता माधव कुमार नेपाल। वैशाख 31 गते हुने स्थानीय तहको चुनाव नदिकिँदै गर्दा प्रदेश नम्बर 2 पनि राजनीतिक दलहरू चुनावी तयारीमा जुटिसकेका छन्। संविधान संशोधन बिना कुनै पनि हालतमा चुनाव हुन नदिने अडानमा रहेका मधेसवादी दलहरूले समेत आन्तरिक तयारी स्वरूप पार्टी प्रवेश जस्ता कार्यक्रमलाई तीव्रता दिएका छन्। मधेसवादी दलबाहेक नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र लगायतका राजनीतिक दलले खुलेरै चुनावका लागि पार्टीको बैठक, उम्मेद्वार छनौट र प्रचार प्रसारलाई निरन्तरता दिइरहेका छन्। जनकपुरबाट उज्यालो सहकर्मी शैलेन्द्र महतोको रिपोर्ट।
स्थानीय तहको चुनावमा संवेदनशील मानिएको प्रदेश नम्बर 2 धनुषा, महोत्तरी, सिराहा, सर्लाही, सप्तरी लगायतका जिल्लाहरूमा मधेसवादी दलबाहेकका राजनीतिक दलहरूलाई चुनाव लागिसकेको छ। शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा चुनावको चर्चा बढी छ। एमाले प्रति मधेसका नागरिकमा केही वितृष्णा भन्ने गरिन्छ। तर तराई मधेसमा एमालेका नेता चुनावको तयारीमा जुटेका छन्। नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादव।
एकदम प्रचार प्रसार तीव्र गतिमा गरिरहेको छ। नेकपा एमाले चुनावको मैदानमा कुदिसकेको छ, चुनावको तयारीमा जुटिसकेको छ, उम्मेद्वारको छनौटको प्रक्रिया अगाडि बढाइसकेको छ। गाउँहरूमा बैठक, अब टोलहरूको बैठक, वडाहरूको बैठक भइरहेको छ। स्थानीय तहमा जुन अहिले गाउँपालिका र नगरपालिकाको छ सबैको बैठक धमाधम भइरहेको छ। चुनावको प्रक्रियामा अगाडि हामी बढिसके, चुनावको माहौल मैले एकदम तातिसकेको छ। हरेक ठाउँमा अब उम्मेद्वारको छनौट, हरेक ठाउँमा उम्मेद्वारहरू म लड्छु त लड्छ भनेर यस्ता कुराहरू चलिरहेको छ। हरेक ठाउँमा जनता उत्साहित छ, चुनावको पक्षमा छ।
नेपाली काङ्ग्रेस पनि यसै गरी तयारीमा जुटेको छ। काङ्ग्रेस धनुषाका सचिव कोमलकान्त झा।
नेपाली काङ्ग्रेसलाई खास गरी केन्द्र समितिले जुन उम्मेद्वार छनौटका प्रक्रियाहरू, चुनाव पहिचान समितिहरू निर्माण गरेर अब प्रत्येक तहमा चुनावको वातावरण बन्दै गइसकेको अवस्था छ र खास गरी नेपाली काङ्ग्रेस धनुषामा सातवटा निर्वाचन क्षेत्रमा क्षेत्र कार्य समितिहरूको बैठक छलफल होइन उम्मेद्वार बनाउने प्रक्रियाहरूको बारेमा हामीहरूको कार्यक्रम तीव्र गतिले अगाडि बढ़िरहेको अवस्था छ। एकदम उहाँहरू उत्साहजनक हिसाबले आफ्नो आफ्नो गाउँठाउँमा उहाँहरू लागिसक्नु भएको छ, चुनावको लागि लागिसक्नु भएको छ।
तर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका नेताहरू मधेसमा कतै पनि चुनावी चर्चा नरहेको दावी गर्छन्। तराई मधेस लोकतान्त्रिक पार्टी धनुषाका अध्यक्ष परमेश्वर शाह।
मधेसमा चुनावको चर्चा छैन, च अक्षरको उच्चारण छैन, यो चुनाव को कुरै छोड्नुस्। जबसम्म चाहिँ तपाईँको संविधानमा परिमार्जन सहितको संशोधन हुँदैनन्, संशोधन गरेर मधेसी जनताको मागलाई एड्रेस गर्नुपर्दछ अनि मात्रै चुनावको कुरा गरे हुन्छ।
चुनावको विरोध गरिरहे पनि मधेसवादी दलले चुनावलाई नै लक्षित गरी अरू पार्टीबाट नेता कार्यकर्तालाई आफूतिर आकर्षित गर्न पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएका छन्। यसलाई बुद्धिजीवीहरूले चुनावकै आन्तरिक तयारीको संज्ञा दिइरहेका छन्। तर पार्टी प्रवेश कार्यक्रमलाई चुनावको तयारी भन्न नमिल्ने संघीय समाजवादी फोरम धनुषाका अध्यक्ष चन्देश्वर महतोको दावी छ।
चुनावकै बेलामा पार्टी प्रवेश गराउने कुनै यो हुइम लागेको छ त्यो कुरो होइन। जनताहरू नेताहरू एकदमै हुइम भइसक्यो कि म पार्टीमा प्रवेश हुन्छु, त्यो तहत हाम्रो कार्यक्रम अगाडि बढ्दैछ। यो छैन कि हामी चुनावमा जान्छौँ भनेर हामी पार्टी प्रवेश गराइरह।
दावी र तर्क जे भए पनि चुनाव नजिकै गर्दा तराई मधेसका जिल्लामा पनि राजनीतिक चहल पहल बढेको छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको आर्थिक वर्ष 2073-74 आयकरको दोस्रो किस्ता बापतको रकम दाखिला गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आयकर ऐन 2058 संशोधन सहितको दफा 95 उपदफा 4 बमोजिम आर्थिक वर्ष 2073-74 कारोबारको संशोधित अनुमानित करको विवरण पेश गर्नुपर्ने भए सो विवरण र आयकर ऐन 2058 दफा 94 उपदफा 1 बमोजिम दाखिला गर्नुपर्ने अनुमानित करको दोस्रो किस्ता बापतको 70% रकम मध्ये तिर्न बाँकी कर रकम यही 2073 चैत्र मसान्तभित्रै ठूला करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गरी शुल्क तथा ब्याजबाट बचौं। गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर।
उज्यालो क्विज, आजको प्रश्न।
सूर्यको प्रकाश पृथ्वीको सतहसम्म आइपुग्न कति समय लाग्छ?
ए 16 मिनट 17 सेकेन्ड, बी 8 मिनट 17 सेकेन्ड। यसको उत्तर तपाई आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
अहिले तपाईँ रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले एनसेलसँग तत्काल कर लिन सरकारलाई सार्वजनिक लेखा समितिको निर्देशन, मन्त्री परिषदको बैठक भोलिसम्मलाई स्थगित लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर नेपालीका।
विश्व
विकासको पहल, चुनावी चहल पहल।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै नेपाली एकजुट भएमा मात्रै सफलतापूर्वक संविधान कार्यान्वयन हुने बताउनु भएको छ। स्थानीय तहको चुनाव प्रचारका लागि नेपाली काँग्रेसले शुरू गरेको सभाको कैलालीको अत्तेरियामा उद्घाटन गर्दै देउवाले प्रदेश नम्बर 7 थारू र पहाड़ी मिल्नुको विकल्प नरहेको बताउनुभयो। मधेस र पहाड़का बीचमा झगडा गराएर विखण्डन गर्न खोज्नेहरू सलबलाउन थालेको भन्दै देउवाले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओली उखान टुक्काले देश चलाउने भ्रममा बसेको आरोप लगाउनुभयो।
पहाडको कुरा गरेर मधेस विरोध गर्ने, मधेसको कुरा गरेर पहाडको विरोध गर्ने, दुइटै छन्। यो देशलाई टुक्रा गर्ने हुन् पुराउने हुन् देशलाई एक नपर्ने हो। त्यसमा एमाले जस्तो जिम्मेदार पार्टी यस काममा षड्यन्त्रमा लागेको छ। ओलीजीले उखान थोक्का के हुन्छ झाडी थालेर भएको छ। उखान टुक्काले देश बन्छ, उखान टुक्काले बन्द गर्ने उखान गर्ने कलाकार छन् नि, तिमीलाई त्यहाँ हाम्रो पार्टीको सभापति भयो।
चुनावको लागि 7 प्रदेशमा सभा गर्न लागेको नेपाली काँग्रेसले अत्तरियाबाट त्यसको शुरूआत गरेको हो।
स्थानीय तहको चुनावमा उम्मेद्वारको नाम सिफारिस गर्ने विषयलाई लिएर सुनसरीको रामधुनी नगरपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताबीच कुट्टाकुट भएको छ। कुट्टाकुटबाट रामधुनी नगरपालिका सचिव दिलकुमार राई गम्भीर घाइते हुनुभएको छ। घाइते राईको टाउको आँखा ओठमा गहिरो चोट लागेको छ र उहाँको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। मेयर र उपमेयरको नाम सिफारिस गर्ने क्रममा उपेन्द्र कटुवाल लगायतका नेताहरूको क्रमसंख्या अन्यको भन्दा पछाडि राखेपछि विवाद उत्पन्न भएको थियो।
यस्तै स्थानीय तहको चुनावका लागि बाँकेमा नेकपा एमाले वाडा तहबाट उम्मेद्वार छनौट शुरू गरेको छ। खजुरा गाउँपालिका अन्तर्गत वाडा नम्बर 3 र 4 वाडा कमिटिको बैठकले वाडा अध्यक्ष र सदस्यको नाम जिल्ला कमिटिमा सिफारिस गरेको छ। यस्तै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, रापरपा लगायतका दलले उम्मेद्वार छनौटको आन्तरिक गृह कार्य गरिरहेका छन्। बाँकेमा एउटा उपमहानगरपालिका, एउटा नगरपालिका र 6 गाउँपालिका छन्।
निर्वाचन आयोगले स्थानीय तहको चुनावमा उम्मेद्वारहरूले गर्ने खर्चको सीमा तोकेको छ। आयोगले आज निकालेको सूचना अनुसार महानगरपालिकामा मेयर र उपमेयरका उम्मेद्वारले अधिकतम 7.5 लाख रुपियाँ र वडा अध्यक्ष तथा सदस्यहरूले 3 लाख रुपियाँसम्म खर्च गर्न पाउनेछन्। यस्तै उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेद्वारले 5,50,000 तथा वडा अध्यक्ष र सदस्यहरूले 2,50,000 रुपियाँसम्म चुनाव खर्च गर्न पाउनेछन्। यस्तै नगरपालिकाका मेयर र उपमेयरले 4 लाख तथा वडा अध्यक्ष र सदस्यहरूले 2 लाख रुपियाँसम्म खर्च गर्न पाउनेछन्। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले 3.5 लाख रुपियाँ तथा वडा अध्यक्ष र सदस्यका उम्मेद्वारहरूले 1.5 लाख रुपियाँसम्म खर्च गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ। तोकिए भन्दा बढ़ी खर्च गरेको पाइए निर्वाचन आयोग ऐन अनुसार कार्यवाही हुने चेतावनी पनि आयोगले दिएको छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कुनै पनि स्थानीय तहका कार्यकारी अधिकृतहरूलाई मन्त्रालयको स्वीकृति बिना कार्यक्षेत्र नछाड्न आदेश दिएको छ। स्थानीय तहको व्यवस्थापन, बजेट खर्च कार्यान्वयन र स्थानीय तहको चुनावलाई ध्यानमा राखेर मन्त्रालयको स्वीकृति बिना कार्यक्षेत्र नछाड्न सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ।
मेलम्चीको पानी दशैंभित्रै काठमाडौँ ल्याउने यसपटकको सपना पनि पूरा नहुने सम्भावना बढ्दै गएको छ। सरकारले दशैं अघि नै मेलम्चीको पानी काठमाडौँ ल्याइसक्ने पटक पटक प्रतिबद्धता जनाए पनि अहिलेकै काम गराइले दशैंसम्ममा काठमाडौँमा पानी आउने सम्भावना छैन। तर मेलम्ची खानेपानी विकास समितिले भने काम सम्पन्न नभए पनि दशैंमा काठमाडौँमा पानी पुर्याएरै छाड्ने बताउँदै आएको छ। मेलम्चीमा सुरुङ खनिरहेको ठाउँको अवलोकन गरेर फर्केपछि पीटी लोपचनको रिपोर्ट।
दशैंमा मेलम्चीको पानी काठमाडौँमा आउँछ? मेलम्चीमा काम गरिरहेका कामदार भन्छन् बोतल ल्याएर आउनुभएको छ भने आजै काठमाडौँमा पुग्छ मेलम्चीको पानी। मेलम्चीको पानी दशैंसम्ममा काठमाडौँमा ल्याउन गाह्रो छ भन्ने सांकेतिक जवाफ हो यो। अहिलेको कामको गतिले पनि कामदारको यो जवाफलाई पुष्टि गर्छ। दैनिक 23 मिटरका दरले सुरुङ खन्ने हो भने मात्र दशैंसम्ममा सुरुङ निर्माणको काम पूरा हुन्छ। तर सुरुङ खन्ने क्रममा कमसल माटो भेटिएपछि अहिले दैनिक 16 मिटरको दरले मात्र खनिरहेको बताउनुहुन्छ मेलम्ची खाने पानी आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर शिवकुमार शर्मा।
खुसखुसे माटो छ भने त्यसलाई खन्दै जाँदाखेरि अलि लामो धेरै खन्दाखेरि झम्मै चाहिँ तल खस्छ, खसेर चाहिँ अगाडि जान सकिँदैन।
अझै पनि हाम्रो चाहिँ गत महिना लगभग चाहिँ एक दिनमा 16 मिटर चाहिँ लगभग गइरहेछ।
अनि यो हिसाबले दसैँको को लागि चाहिँ पानी सप्लाई गर्नलाई अझ पनि हामीलाई गाह्रो गाह्रो पर्छ। हामीलाई 22-23 मिटर चाहिँ अन द एभरेज पर मन्थको हिसाबले हामी जानुपर्ने अवस्था अझ रहेको छ।
कमसल माटोका कारण काम सकिएपछि पनि माटो खस्ने र सुरुङ पुरिने समस्याले निर्माण विधि नै परिवर्तन गर्नुपर्ने प्रस्ताव गरिएको छ। नयाँ विधि अनुसार काम गर्दा 2 किलोमिटर सुरुङ खण्ड मात्र थप 44 करोड़ रुपियाँ लाग्नेछ। नयाँ विधिबाट काम गरेर सुरुङ निर्माणको गतिलाई बढाउन सके पनि हेडवर्क्सको काम दशैंसम्ममा कुनै हालतमा नसक्ने बताउनुहुन्छ म्यानेजर शर्मा।
हेडवर्क्सको काम जुन बाँधको काम हो त्यहाँको काम चाहिँ हामी सेड्युलभन्दा धेरै पछाडि छौँ। इक्विपमेन्ट र मेन पावर बढाउनु पर्यो, 24 घण्टा काम गर्नु पर्यो। अहिले हामी चाहिँ 24 घण्टा त होइन, हामी 12 घण्टा जति काम गरिरहेको छौँ पानी दिनको लागि, किनभने हेडवर्क्सको काम त सकिँदैन दशैंसम्ममा।
मेलम्चीको पानी सुरुङ प्रवेश गराउने बिन्दुमा भइरहेको काम नसके पनि सुरुङ खनिसकेको अवस्थामा मेलम्चीको पानी दशैंमा काठमाडौँका बासिन्दाले पिउन पाउने बताउनुहुन्छ मेलम्ची खाने पानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दवाडी।
त्यो अस्थायी ड्याम हामीले पोखर ड्याम भन्छौँ त्यसलाई, त्यो ड्याम बनाउने बित्तिकै डाइभर्जन टनलबाट पानी आउँछ र डाइभर्जन टनलबाट जुन अर्को हाम्रो मेन टनलको 0 चेनेजसम्म चाहिँ हामीले करिब 60-70 मिटर जति 1.6 मिटर डायामिटरको चाहिँ डिआई पाइपले चाहिँ त्यहाँको पानीलाई चाहिँ उता जोड्छौँ र टनल सम्पन्न हुने बित्तिकै चाहिँ यो मेलम्चीको पानी सुन्दरी जलमा पुर्याउने हामीले लक्ष्य राखेका छौँ।
अहिलेकै काम गराइले दशैंसम्ममा सुरुङ निर्माणको काम पनि नसक्ने भएकाले कामदार थपेर 24 घण्टा काम गराउन ठेकेदार कम्पनीलाई घचघच्याउनु पर्ने, उपकरण थप गर्नुपर्ने, झगडा उपकरणको व्यवस्था गर्नुपर्ने र परिवर्तित विधि अनुसार काम गर्न सरकारले बजेटको व्यवस्था गर्नुपर्ने मेलम्ची खाने पानी आयोजनाका कर्मचारी बताउँछन्।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ल है, जुलुसमा धेरै मानिस हुनुपर्छ, गाउँका कोही छुट्नुहुन्न, सबैलाई ल्याउनु नि।
हुन्छ, सुन त, केटाकेटीलाई पनि ल्याउनु नि, बच्चाहरूलाई बुझाइयो भने आमा बुबालाई बुझाउँछन्, मत बढी आउँछ, त्यसपछि हाम्रो जित पक्का।
के भन्नुभएको यस्तो, बाल बालिकालाई कुनै पनि राजनीतिक दलको र्याली, आमसभा, पोस्टर टाँच्ने, पर्चा पम्पलेट बाँड्ने, निर्वाचनको केन्द्रमा वयस्कको सच्चामा लाइन बसाउने, विजय जुलुस वा पक्ष विपक्षमा प्रयोग गर्न पाइँदैन।
बाल बालिकालाई दलगत राजनीतिमा लगाउनु बाल अधिकारको उल्लङ्घन हो, बाल बालिकालाई बालापनमै हुर्कन दिउ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअलमली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको,
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर काठमाडौँ, फोन नम्बर 41-07-007, 98-5-11-72-194,
41-07-007, 98-5-11-72-194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु, मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर, उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिको वरियता नपाए मन्त्री परिषदको बैठकमा नजाने तयारी गर्नुभएको छ। उप प्रधानमन्त्री कमल थापाभन्दा माथिल्लो वरियता पाउनुपर्ने माग गर्दै आएका अर्का उप प्रधानमन्त्री निधिले थापाको भन्दा तल्लो वरियता दिए मन्त्री परिषद बैठकमा सहभागी नहुने भनेर पार्टी सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराएको स्रोतले जनाएको छ।
सुनसरीमा भएको आगलागीमा 27 घर जलेर नष्ट भएका छन्। बराहा नगरपालिकाको राजावासमा आगलागी हुँदा 27 घर जलेका हुन्। सदरमुकाम इनरुवा इटहरी र धरानबाट गएका दमकलको सहयोगमा आगो नियन्त्रणको काम भइरहेको छ।
सिन्धुलीको स्टल बजारमा होटल गर्दै आएका बेलबहादुर बसेलले एम्बुलेन्स खरिद गर्न रेड क्रसलाई 10,00,000 रुपियाँ सहयोग गर्नुभएको छ। सिन्धुलीमाडीमा नेपाल रेड क्रस सोसाइटी केन्द्रीय सभाको 46 महाधिवेशनको उद्घाटनको अवसरमा बसेलले सभामुख अनसरी घरती मार्फत रेड क्रसका जिल्ला सभापति अशोक श्रेष्ठलाई 10,00,000 रुपियाँको चेक हस्तान्तरण गर्नुभएको थियो। उहाँका पिता हर्कबहादुरको एम्बुलेन्सको अभावमा समयमा नै उपचार नपाउँदा 2056 सालमा ज्यान गएको थियो।
रोजगारीका लागि अन्तर्वार्ता दिन भन्दै नेपाल आएका पाकिस्तानी पूर्व सैनिक सम्पर्कविहीन भएका छन्। पाकिस्तानबाट काठमाडौँ आई बुद्ध एयरको विमानबाट भैरवा पुगेका पाकिस्तानी पूर्व सैनिक लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर नेपाल भारतको सीमा क्षेत्रबाट सम्पर्कविहीन भएका हुन्।
मेरो पनि भन्नु छ।
सुरुमा सुनौ जुम्लाका लक्ष्मी प्रसाद आचार्यले नेताहरूप्रति गुनासो गर्दै रेकर्ड गराएको विचार।
आउँदो यो स्थानीय चुनावमा नेताहरू सर्वसाधारणलाई लोभ लालचो देखाउन थालेका छन् रे। हरेक गरिब सर्वसाधारण भूकम्प पीडित र अन्यलाई परेका बेला दुखी गरिबलाई खाने घाँस र लगाउने लुगा र अन्य समस्या हुँदा गरिबले दुःख पोखेको बेला नहेर्ने। जब अहिले चुनाव आयो गाउँ गाउँमा पुगेर हरेक लोभ देखाउन थालेका छन्। गरिबहरू आर्थिक कमजोरी भई हरेक ठाउँमा बिछोडिँदा नेताहरू कहाँ गएका थिए? त्यतिखेर पनि नेपालमा रोजगार साथै अन्य कामहरू टारिदिनु पर्ने हो।
चितुवनको मेघौलीकार नारायण प्रसाद पोखरेलले उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, दलहरूले घोषणा पत्र बनाउनेदेखि घोषणा पत्रलाई परिमार्जन गर्न सम्बन्धित क्षेत्रको विद्वानको सुझाव लिएका छन्, तर जब जित्छन् कुनै विद्वानको सल्लाह लिन्छन् न कुनै विद्वानले भनेको सुन्छन्। आखिर विद्वान भनेको त देखाउने दाँत नै त रहेछन् दलहरूको निम्ति।
बैतडीका महिलाले आशा देखाउनेलाई नभए गाउँको विकासमा ध्यान दिनेलाई भोट दिने भनेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा पर्वते भूषाल कान्छो लेख्नुहुन्छ, यो हो नि त लाइन। आश्वासन देखाएर भ्रम छर्दै भोट किन्ने जमाना गए, अब नानाथरी बोलेर समय बिताउनेलाई भन्दा काम गरेर गाउँघर र समाजका समस्या समाधान गर्ने व्यक्ति छनौट गर्नुपर्छ, हाम्रो मान्छे भन्दा राम्रो मान्छे छानौं।
यही विषयमा फेसबुकमा पवन शाही लेख्नुहुन्छ, खुसी लाग्यो नागरिकले यो अडान गर्नुमा, किनकि बानी परेका नेताहरू भोट माग्छन्, जितेपछि राजधानीतिर पुगिसकेपछि गरीबको घर दैलोमा फर्केर हेर्दैनन्। नागरिकले यसरी अडान गरेपछि त गाउँको विकास गर्नुपर्छ भनेर नेताहरूलाई ध्यान जान्छ कि? हुन त गरीब नागरिकको लागि माखो मारेका छैनन्।
अनि अहिले किर्तिपुरमा रहेका कपिलवस्तुका चोपलाल बेलवासेले फेसबुकमै लेख्नु भएको छ, यदि देशको भलो चाहने नेताको खोजी गर्दै हुनुहुन्छ भने चुनावमा पैसा खर्च नगर्ने नेता खोज्नुहोस्, एजेन्डा त चुनाव जित्न मात्र हो, पछि त आफ्नो खर्च भएको धन उठाउन तर्फ लाग्छ खर्च गर्ने नेता त।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र उजिर कार्की। नेपाल दर्पणमा अब एउटा विदेशको खबर, अमेरिकाले कोरियाली प्रायद्वीपमा नौसेना खटाएको छ। उत्तर कोरियाको मिसाइल आक्रमणको कारण खतरा बढ्दै गएको भन्दै अमेरिकी सेनाले आफ्नो नौसेनाको एक समूहलाई कोरियाली प्रायद्वीपको समुद्री क्षेत्रमा खटाएको हो। अमेरिकाले लडाकू पानी जहाज विमान सहितको कार्ल भिन्सन स्ट्राइक समूहलाई खटाएको हो। अमेरिकी नौसेनाको स्ट्राइक समूह अहिले प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा रहेको अमेरिकी सेनाको प्यासिफिक कमान्डका प्रवक्ता डावे बेनह्यामले बताउनुभयो।
अब केही खेल खबर, धनगढ़ी प्रिमियर लीग डीपीएल क्रिकेटको मैत्रीपूर्ण उद्घाटनका खेलमा नेपाल 11 विजयी भएको छ। नेपाल 11ले आज घरेलु टोली धनगढ़ी 11लाई 31 रनले हराएको छ। डीपीएलको पहिलो खेलमा भोलि बिहान 9 बजे ज्ञानेन्द्र मल्ल कप्तान रहेको सीवाईसी अत्तरिया र वसन्त रेग्मी कप्तान रहेको काठमाडौँ गोल्डेनले खेल्नेछन्। यस्तै दिउँसो 1 बजे हुने दोस्रो खेलमा शक्ति गौचन कप्तान रहेको रूपन्देही च्यालेन्जर्स र विनोद भण्डारी कप्तान रहेको कञ्चनपुर आइकन बीच खेल हुनेछ।
इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा सनराइजर्स हैदराबादले गुजरात लायन्सलाई 9 विकेटले हराएको छ। गुजरातले दिएको 136 रनको लक्ष्य हैदराबादले 27 बल बाँकी छँदै 1 विकेट गुमाएर भेटायो। उसका लागि डेभिड वार्नरले नट आउट 76 रन बनाए। हैदराबादले लगातार 2 खेल जितेको छ भने गुजरातले 2 खेल हारेको छ। दोस्रो खेलमा अहिले मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स बीच खेल भइरहेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले ताजा स्थितिमा 2 ओभर 1 बलको खेल सकिँदा कुनै पनि विकेट नगुमाएर 19 रन बनाएको छ। आईपीएल क्रिकेटको अपडेट मोबाइलमा पनि पाइनेछ, त्यसका लागि मोबाइलको म्यासेज बक्समा सीआरआई टाइप गरेर 35566 एसएमएस गर्नुपर्नेछ।
र इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज भएको खेलमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। म्यान्चेस्टर युनाइटेडले सन्डरल्यान्डलाई 3-0 हराएको हो। प्रिमियर लिगमा पाउने 11 बजे एभरटन र लेस्टर सिटी बीच खेल हुनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एनसेलसँग तत्काल कर लिन सरकारलाई सार्वजनिक लेखा समितिको निर्देशन, जसरी पनि कर असुल्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
मन्त्री परिषदको बैठक भोलिसम्मलाई स्थगित, प्रधानमन्त्री पछिको वरियता नपाए बैठकमा नजाने, उप प्रधानमन्त्री निधिको तयारी।
कैलालीको अतेरियामा काँग्रेसको चुनावी सभा, दुई नम्बर प्रदेशमा पनि चुनावी चहलपहल।
अमेरिकाले कोरियाली प्रायद्वीपमा नौसेना खटायो, उत्तर कोरियाको मिसाइल परीक्षणका कारण खतरा बढेको भनाई।
र धनगढ़ीमा डीपीएल क्रिकेट शुरू, मैत्रीपूर्ण खेलमा नेपाल 11 धनगढ़ी 11 पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।